ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تسر وتمم بالخير. عشرہ مبشرہ سیریز میں سے آج ہم تیسرے خوش نصیب صحابی حضرت عثمان رضی اللہ عنہ کو دیکھیں گے. ان کی شخصیت وہ کیا تھے اور ان کی زندگی اور ان کے ساتھ جو بھی معاملہ ہوا تھا. تو حضرت عثمان رضی اللہ عنہ کا نام آتے ہی ہمارے دل محبت سے بھر جاتے ہیں اور ہم سوچتے ہیں کہ واقعی اللہ نے ایسے لوگ بنائے. تو پہلی بات حضرت عثمان کی, آپ تیسرے نمبر کے صحابی ہیں عشرہ مبشرہ میں سے بھی اور تیسرے خلیفہ راشد ہیں چار میں سے, اور آپ وہ ہیں کہ جن کو حضرت عمر فاروق کی شہادت کے بعد مسلمانوں کا خلیفہ بننے کا لقب ملا. حضرت عثمان وہ ہیں کہ جن کے نکاح میں نبی صلی اللہ علیہ وسلم کے دو نور تھے, جس کی وجہ سے ان کو نورعین کہتے ہیں. دو بیٹیوں کے شوہر حضرت عثمان رضی اللہ عنہ, اور حضرت عثمان وہ شخصیت ہیں کہ جنہوں نے اپنا مال پانی کی طرح اسلام پر بہایا. کہہ لیجئے کہ اسلام کے پودے کی آبیاری کرنے والے, پانی دینے والے وہ حضرت عثمان رضی اللہ عنہ ہیں. اور حضرت عثمان وہ ہیں کہ جن کے مال کا آج بھی ایک اکاؤنٹ سعودی حکومت میں موجود ہے, اور انہوں نے ایک باغ خرید کر اس کو وقف للہ کیا تھا. بہت عرصہ اس کا فصل اور جو پھل تھا آتا رہا, بالآخر اس مال سے کیا کیا جائے. تو اس وقت کے علماء کے یا جو بھی فتاوی جنہوں نے دیے اس کی روشنی میں اس کا ایک اکاؤنٹ بنایا گیا. اب سوال پیدا ہوتا ہے کہ اس مال کو کریں کیا. تو آخر جو متفقہ فیصلہ تھا توسیع حرم, حرم کی توسیع یعنی خانہ کعبہ میں جو ہر سال اللہ آپ کو اگر لے بھی جائے تو آپ نئی سے نئی چیزیں دیکھتے ہیں. تو اس میں آج بھی عثمان رضی اللہ عنہ کا پیسہ لگتا ہے. اس پہ پورا ایک سیشن دیا ہوا ہے اور وہ پرنٹ آؤٹ ایک پڑھ کے سنایا, اور اللہ نے مجھے موقع بھی دیا, ہم نے وہ باغ جا کر دیکھا. ہمارے ساتھ سعودی عالم بھی تھے کچھ, ہم ایک گروپ کے ساتھ گئے تھے. تو الحمدللہ انہوں نے ہمیں وہ جگہ دکھائی, یہ ہے وہ باغ, اور اس کو خرید کر وقف للہ کیا. اور واقعی اس کو پڑھ کر دیکھ کر سن کر خدل میں آیا تھا کہ اجولہم اجر غیر ممنون, کہ اللہ ہم سے بھی کوئی ایسی نیکی کرا لے کہ جس کا اجر کبھی ختم نہ ہو. اور یہ ہے آن گوئنگ چیریٹی. اپنے لیے دعا کریں کہ اللہ ہم سے اس زندگی میں وہ کام لے لے کہ جو ہمارے بعد بھی فصلیں تیار کریں. رینڈم ادھر ادھر بکھری ہوئی کوششیں نہیں, ایک سسٹم کے ساتھ چل کر دین کو بھی سپورٹ کریں اور اسی طرح سے ہر فیلڈ آف لائف میں اسلام کو داخل کریں. باقی صحابہ کو تو ایک دو حدیث کی روشنی میں عشرہ مبشرہ میں شامل ہونے کا موقع ملا. عثمان وہ ہیں کہ جنہوں نے زبان نبوت سے نو دفعہ صرف ایک ہی موقع پہ عثمان فی الجنہ, عثمان فی الجنہ کا لفظ سنا, اور وہ موقع تھا تبوک کے لیے. سو اونٹ کجاووں سمیت مال سے لدے ہوئے حضرت عثمان نے تبوک کے سفر کی تیاری میں اسلام کو دیے تھے, اور ہر دفعہ دیتے گئے اور اللہ کے نبی خوش ہوتے گئے. اور ایک یہ بھی وقت آیا کہ آج کے بعد عثمان اگر کوئی نیکی بھی نہ کرے تو اس کو کافی ہے, ہم ہوتے تو خوشی میں پارٹی رکھتے, آج تو جنتی ہو گئے. ان کو پھر بھی چین نہیں آتا تھا. انشاءاللہ ہم ان کے بارے میں پڑھیں گے, کیا خوبصورت شخصیت تھی. تھوڑا سا ابتدائی چیزیں ان کے بارے میں سمجھ لیجئے. ان کا نام عثمان اور باپ کا نام عفان تھا. آپ کا لقب ذوالنورین ہے. نبی کی دو بیٹیاں یکے بعد دیگرے آپ کے نکاح میں آئیں. آپ کا تعلق قریش کی شاخ بنو امیہ سے تھا. پانچویں پشت پر جا کر نبی صلی اللہ علیہ وسلم سے آپ کا نسب مل جاتا تھا, یعنی دور کی رشتہ داری بھی تھی. آپ کا ذریعہ معاش تجارت تھا, بزنس مین تھے. امانت و دیانت اور راست بازی تین راز تھے ان کی کامیابی کے. اتنی تجارت بڑھی کہ قریش کے دولت مندوں میں شریک ہو گئے, اور ان کو غنی کہا جاتا تھا. غنا کیا ہوتا ہے؟ دولت مند, یعنی غنی وہ شخص جو اپنی فکر نہ کرے اور مال کو اللہ کے راستے پر خرچ کر دے. ابو بکر صدیق رضی اللہ عنہ کی ترغیب سے مسلمان ہوئے. آپ سوچیے ذرا, عثمان کی نیکیاں کس کے پلڑے میں جا رہی ہیں؟ تو پھر آپ اور میں بھی تو کچھ لوگوں کو رغبتیں دلائیں نا, ترغیبات دلایا کریں اپنے اکاؤنٹ کھلوانے کے برابر ہے. چلیے اسلام کی بھی دعوت دیں اور قرآن کی. اسلام کی کن کو؟ غیر مسلموں کو. قرآن کی؟ رسمی مسلمانوں کو. फिर इसके बाद आपका निकाह आपकी बेटी हज़रत रुकैया से मक्का में हुआ। याद रखिए कि अल्लाह के नबी की दो बेटियों का सदमा पड़ा था आपको। जब पीछे हम पढ़ कर आए हैं कि जब अबू लहब ने मजबूर करके या फोर्स करके अपने बेटों से नबी की दोनों बेटियों को डिवोर्स दिलवाई, तलाक दिलवाई थी, तो वही दो बेटियां फिर बारी बारी हज़रत उस्मान के नकद में आईं। और अल्लाह के नबी ने हज़रत उस्मान जब रो रहे थे पहली बेटी के फौत होने पे नबी की, फिर दूसरी भी गई, तो आपने सब्र की तलकीन की, तो कहा अल्लाह के नबी बीवी के जाने का तो गम है, पर आज के बाद लोग मुझे आपके ख़ानदान का नहीं समझेंगे, यानी आपसे रिश्ता टूटने का डर है। पहली के बाद हुआ तो फिर आपने दूसरी भी दी, और आपने कहा कि अगर मेरी 40 बेटियाँ होती तो एक के बाद एक मैं आपके निकाह में देता। कौन करता है ऐसा? किस दामाद को दूसरी देते हैं? और अगर कोई दामाद सुन रहा हो तो वो पूछे, क्या दोबारा कभी मेरी सास मुझे मौका देगी? है अगर इस बीवी को क्या हुआ, ताल्लुकात में चाशनी लाए, एक दफा किसी का आपसे वास्ता पड़ जाए फिर वो आपका हाथ ना छोड़े। क्यों कुछ का हाथ पकड़ के छोड़ने को दिल नहीं करता और कुछ से जान छुड़ाने को दिल करता है? ये इंसान है, ये इंशाल्लाह हमें आगे पे वीक में दूसरे में यही चीजें पढ़ने वाले हैं इंसानी मामलात की। बहरहाल साबिकून अल अव्वलून में शुमार है। जब मुसलमान हुए आपका ख़ानदान इस्लाम का सख्त दुश्मन था, बहुत सारी मुसीबतें टूटी आप पर और आप और मैं अपने ऊपर ले। हम तो इस्लाम पे अमल करने में मुसीबतों में पड़ जाते हैं, ये तो इस्लाम को कबूल करने में मुश्किलात में थे। इतनी तकलीफ़ें थी कि अल्लाह के नबी ने और मज़लूम सहाबा की तरह हबशा जाने की इजाज़त दी कि चले जाएं, तो सबसे पहले हज़रत उस्मान अपनी जौजा रुकैया के साथ हबशा की तरफ गए। इनको ये भी एक एजाज़ हासिल है कि ये दो दफ़ा हिजरत करके गए। अभी आप देखते हैं, पहली दफ़ा भी गए, फिर वापस जब लोग आ गए ये लगा कि मुसलमान हो गए मक्का वाले, लेकिन वो झूठ था। फिर दोबारा गए और बहुत तकलीफ़ें सही थी। और कहते हैं कि इस्लाम की तारीख में ये वाहिद कपल है, मियाँ बीवी हैं, कि जिन्होंने अल्लाह की राह में दो बार हिजरतें की हैं। तो उसके बाद मदीना की तरफ हिजरत की, फैयास भी थे, सखी भी थे, अल्लाह की राह में माल देते थे और आपका माल इस्लाम को मिलता था। मदीने में बहरे रूमा कुआं जिसका जिक्र हो रहा है, बहरे रूमा रा वाओ मीम नाम का एक कुआं था, मीठे पानी का कुआं था, एक यहूदी की मलकियत में था। अब उसको पता था पानी सबकी ज़रूरत है, तो मुसलमानों को महंगा देता, अपनों को सस्ता देता। हज़रत उस्मान ने ये कुआं उस यहूदी से ख़रीदा। बहुत लंबी बात है, पहले आधा ख़रीदा। जब आधा ख़रीदा, कैसे आधा ख़रीदते हैं भला, कुआं आधा कैसे होता है? जिस दिन हज़रत उस्मान की बारी थी उस दिन लोगों को कहते हैं कि इसको फ्री ले लो, लोग 2 दिन का पानी भर लेते हैं। अगले दिन जब उसकी दुकान खुलती तो लोग आते ही ना, पहले दे नहीं रहा था, फिर आधा दिया जब उसने, तो जब देखा कि मेरा नहीं तो उसने कहा मुझसे बाकी भी ले लें। 20,000 दिरहम, 20,000 दिरहम में वो कुआं ख़रीदा। और ख़रीद के क्या किया होगा? अब तो सारा मेरा कब्ज़ा है, मोनोपोली है, मुसलमानों के लिए वक्फ कर दिया। ये हैं वो नेकियां जो आज करने की ज़रूरत है। अपने आप को, मैं एक लफ्ज़ बोलती हूँ इंग्लिश का, आप समझ जाएंगे, एक है डोनेट और एक है डिवोट। डोनेट सब करते हैं, आप डिवोट करते हैं खुद को, घर को, जान को, माल को, स्किल्स को, वर्क को, और हर वो चीज़ जो आपसे एक्स्ट्रा है, फिर इस्लाम के पौधे पे बाहर आएगी इंशाल्लाह। गज़वे तबूक में 10,000 दीनार नकद दिए, 1,000 ऊंट और 70 घोड़े साजो सामान समेत लश्कर की तैयारी के लिए। और आपको, यानी वो लश्कर जिसको जैश उसरा कहते हैं ना, उसमें भी हज़रत उस्मान का बहुत सारा हिस्सा था। सिवाय गज़वे बदर के, तमाम गज़वात में नबी सल्लम के साथ जिहाद किया। गज़वे बदर के मौके पे बीवी रुकैया बीमार थी और उसी में फौत हो गई, जंग में शरीक ना हुए। गज़वे उहद में भी शरीक हुए। और उस्मान वो हैं कि सुलह हुदैबिया के मौके पर, मैं जब इनके बारे में पढ़ रही थी तो मुझे वाकई एहसास हो रहा था, और अगर वक्त होता तो आज मैंने आपको इनकी शान में सूरत फ़तह की वो आयतें सुनवानी थी। इंशाल्लाह हम कल फिर इनके बारे में थोड़ी बात करेंगे कि कैसे उस्मान की शहादत की खबर ने सुलह हुदैबिया को जन्म दिया। अल्लाह के नबी सल्लम ने इनको अपना सफ़ीर बनाकर मक्का भेजा कि हम लड़ने नहीं आए, हम तो उमरा करने आए हैं। कुरैश ने वहाँ आपको रोक लिया, अफवाह क्या फैली कि उस्मान शहीद हो गए। अल्लाह के नबी को ये बात बहुत झटके की लगी, क्योंकि सफ़ीर का कत्ल, एम्बेसडर का कत्ल उस दौर में भी ऐलान जंग था कि अब हम आपसे जंग करेंगे। आपका बदला लेने के लिए सहाबा को एक दरख्त के नीचे जमा किया। 1400 सहाबा ने इस मौके पे इस तरह से हाथों पे हाथ रखते हुए एक बैत की थी जिसको बैत रिजवान करते हैं, और कहा क्या था कि हथियार तो पास कोई नहीं है, हाथ तो हैं, नीयत तो नहीं थी वो लड़ाई की, लेकिन हालात बन गए। साहबा कैसे मोम की नाक की तरह अल्लाह के हुक्म के ऊपर नबी के सब वक्त पे चल पड़ते थे। वो ये तो नहीं कहेंगे हमारी तो ड्यूटी नहीं लगी, हमें तो पहले नहीं बताया, प्लान तो किया कुछ नहीं, कर कुछ रहे। ये सारी कागजी बातें हैं, ये एक सिस्टम है, होना चाहिए। लेकिन याद रखिए मोमिन हर वक्त नेकी के लिए तैयार होता है, किसी का पीछे होना आपको नेकी का मौका दे देता है। तो सहाबा कराम ने उस वक़्त जो बैत की थी उस पे अल्लाह ने इस खुशखबरी दी और इसको बैत रिजवान कहा। रिजवान क्यों कहते हैं? अल्लाह राज़ी हो गया। आज आप भी एक बैत कर ले अल्लाह से और कह अल्लाह मेरी ये बैत भी अल्लाह अपने रास्ते में रजामंदी अली कर दे। और सबके हाथ रखते हुए अल्लाह के नबी ने अपना हाथ रखा, फिर दोबारा अपना ही हाथ रखा, कहा ये मेरा हाथ है और ये उस्मान का हाथ है। ये उस्मान को खुशी हासिल है कि अल्लाह के नबी ने अपने हाथ को उस्मान का हाथ कहा था। और यही है वो चीज सूरत फतह।
لقد رضي الله عن المؤمنين إذ يبايعونك تحت الشجرة فعلم ما في قلوبهم فأنزل السكينة عليهم وأثابهم فتحا قريبا.
ए नबी, अल्लाह ईमान लाने वालों से राज़ी हो गया जब वो आपके साथ दरख्त के नीचे बैत कर रहे थे, और उनके दिलों का खलूस देखकर इन पर सकीनत और तसल्ली नाजिल हुई और इन्हें इनाम में करीबी फ़तह हासिल हुई। तो ये वो लोग हैं जिन्होंने कुछ किया था। अब हम अगर इनके नबी सल्लम के दौर की चीज़ों को देखने के बाद उनके दौरे खिलाफत को देखें, क्यों ना ज़रा थोड़ा सा इनके शमाइल को देखें। दिल चाहता है इन सहाबा के बारे में जानने को थे कैसे, क्योंकि हमारे यहाँ पहला सवाल कैसे होता है, क्या होता है, कैसी लग रही थी, कैसा लग रही, मैं बेबी देख के आए तो कैसा था भी, जैसे सारे बेबी होते हैं रोते हैं, हर बच्चा एक जैसे ही नहीं होता, लेकिन शक्लो सूरत। बहरहाल इनको इसलिए कि इसको शमाइल कहते हैं। तो हज़रत उस्मान कैसे थे, हुलिया शुबा कैसी थी, कद दरमियाना था, शक्ल के बहुत खूबसूरत थे, दाढ़ी के बाल घने थे, रंग में सुर्खी थी चमकती हुई, दोनों शानों में फासला था, यानी ब्रॉड शोल्डर यानी चौड़े सीने वाले थे, पिंडलियां भरी हुई, हाथ लंबे और उन पर बाल थे, सर के बाल घुंघरियाले थे कनपट्टी से नीचे तक, और दांत बहुत खुशनुमा और सोने की तार से बंधे हुए थे, और बालों में जर्द खिजाब लगाते थे। हजरत मूसा एक हैं नरेटर, वो कहते हैं उस्मान बिन अफान तमाम लोगों से बढ़कर जमील थे। इसी तरह इनके बारे में कहते हैं एक और हैं अब्दुल्ला बिन माजनी, वो कहते हैं कि मैंने उस्मान से ज़्यादा किसी मर्द और औरत को हसीन नहीं देखा। अल्लाह के नबी ने कहा मैं और उस्मान अपने बाप इब्राहिम से मुशाबे हैं, यानी रिजेंबल्ड थे ये। और लिबास जो पहन लेते थे इंतहाई कीमती, खूबसूरत वेल ड्रेस्ड होते थे। और ये आगे इंशाल्लाह उनके दौरे खिलाफत में एक दो वाक़यात से भी आपको पता चलेगा। और इसी तरह से आदतें कैसी थी, चले शक्लो सूरत अल्लाह ने दी ना, याद रखिए एक हुसन शक्लो सूरत का होता है, एक आदतों का होता है। तो आपकी शक्ल सूरत आदतें कैसी थी, पहली बात है वो कहते हैं कि जब नबी सल्लम की हदीस बयान करते थे तो उनके चेहरे पे हैबत आ जाती थी, अजमत, मुनकसरुल मिजाज थे, हम्बल थे, मुतवाजे थे, जाहिद थे, सखावत में मशहूर थे, नरम बात करते थे, साबिर थे, मुस्तकिल मिजाज थे। आज इसकी कमी है, 4 दिन का शौक होता है फिर ढीले हो जाते हैं, फिर अपना काम खुद करते थे और हर जुमे को एक गुलाम आज़ाद करते थे। कहते हैं जब से मुसलमान हुआ हूँ तब से किए, और अगर किसी जुमे ना कर सके तो अगले जुमे दो करते थे। इस्लाम से पहले भी कुरैश में अपनी दौलत, वजाहत और सखावत की वजह से मशहूर थे। जाहलियत में ही अपने नफ्स पर शराब को हराम कर लिया था, जिना और चोरी से बिल्कुल दूर रहते थे। नबी सल्लम की बेटियाँ रुकैया और उम्मे कुलसूम आपकी अजवाज बनी और हमेशा आपसे खुश रहीं। उस्मान का एक कारनामा किताबत वही का भी है, ये वही को लिखने वालों में थे। अल्लाह के नबी ने सबसे पहले वाले दौर में इन्हीं को अपने साथ रखा, और आपने दुआ भी की। हाफसा बड़ा तेज़ था, मेमोरी स्ट्रांग थी कह लीजिए, तहारत का ख्याल रखते थे, सायमुद्दहर और कायमुल लैल थे। दिल कर रहा है ना हर खूबी अपने अंदर डालने को, असल में तो ये लेने के लिए पढ़ रहे हैं ना कि अशरा मुबशरा बने क्यों, कि रातों को क्याम और दिन को रोज़े रखते थे, रात के इब्तदाई हिस्से में सो जाते थे और आखिरी हिस्से में उठते थे। अबू बकर सिद्दीक की खिलाफत के दौर में मदीना में कहत पड़ा, आपके यहाँ एक दिन मुल्क शाम से 1,000 ऊँट अनाज के आए, जो تاجر تھے جو خرید و فروخت کرتے تھے، 10 10 15 15 گنا زیادہ قیمت لینے لگے لوگ کہ چلو کہتا ہے، کہنے لگے میں تو اس کو دوں گا جو مجھے اس سے بھی زیادہ دے گا. تو لوگوں نے کہا اور کیا دیں گے، اور کیا دیں گے، وہ کون دے گا؟ کہا یہ سارا سارا غلہ اور اناج لے جاؤ اور مدینہ کے فقیروں میں صدقہ کر دو، کیوں؟ اللہ نے مجھے 700 گنا دینے کا وعدہ کیا. دوسرے تاجر اپنا 10 15 20 گنا زیادہ مہنگا کر کے بیچ گئے، انہوں نے سارا صدقہ کیا. یہ کوئی کر سکتا ہے جب تک دل سخی نہ ہو؟ پھر اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم کی، ابن عباس ان کے بارے میں ایک سناتے ہیں، کہتے ہیں کہ اسی شب نبی صلی اللہ علیہ وسلم کی مجھے زیارت ہوئی. آپ ایک سرخ گھوڑے پر سوار ہیں، دستے مبارک میں ایک نورانی چھڑی ہے اور نعلین کے تسمے بھی نور کے. میں نے عرض کیا اللہ کے نبی مجھے آپ کی زیارت کا بہت شوق تھا. فرمایا میں عثمان کی شادی میں جا رہا ہوں، اللہ نے جنت میں ان کی شادی ایک حور سے کر دی کیونکہ انہوں نے ایک فی سبیل اللہ 1,000 اونٹ صدقہ دیے ہیں، اللہ نے ان سے یہ قبول کر لیے ہیں. اس کا حوالہ بھی لکھا ہوا عربی کی بک ہے. میں اتنا پتہ ہے کہ ان کے بارے میں اللہ اپنے نبی کی زبان سے کتنی باتیں منوا گئے. حج اور عمرہ کثرت سے کرتے تھے، ایک عمرے سے آتے اور واپسی کے لیے سوار ہو جاتے. صلہ رحم بہت تھے اور اپنے رشتہ داروں سے بہت محبت کرتے تھے، بلکہ ان پر ایک الزام بھی لگا ان کے دور خلافت میں اقربہ پروری کا کہ رشتہ داروں کو بہت دیکھتے تھے، اور اکثر روزے سے رہتے اور روزے کی حالت میں شہید ہوئے. تلاوت قرآن اور عبادت بہت عزیز تھی. پیشانی پر کثرت سجود سے سجدوں کے نشان پڑ گئے، سیماہم فی اثر السجود. تہجد کے وہ خود وضو کا اہتمام کرتے. ایک دن کسی نے کہا کہ آپ خدام کو کیوں نہیں بلا لیتے، یعنی خادم رکھ لیجئے. فرمایا کیا رات اللہ نے ان کے آرام کے لیے نہیں بنائی؟ یعنی خادم کو اٹھانا پسند نہیں کیا اور اپنے لیے. چند قول حضرت عثمان کے، کہتے ہیں کہ غم دنیا ایک تاریکی ہے اور غم آخرت دل میں ایک نور ہے. کتنوں کو سمجھ آ گیا، دنیا کا جو بھی غم لگائیں گے دل تاریک ہوگا. مال اولاد علم انما الحیات الدنیا. اور آخرت کا غم لگانے والے کا دل روشن ہوتا ہے. اللہ ہمارا دل ایسا کر دے. تارک دنیا خدا کا، تارک گناہ فرشتوں کا، اور تارک طمع مسلمانوں کا محبوب ہوتا ہے. یہ عثمان کا قول ہے. یعنی جو دنیا ترک کر دے، ہاں دنیا سے دل توڑ دے، اللہ کو پیارا ہو جاتا ہے وہ. جو گناہ چھوڑ دے وہ فرشتوں کو پیارا لگتا ہے، اور جو لالچ چھوڑ دے وہ مسلمانوں کو اچھا لگتا ہے. پھر کہتے ہیں چار چیزیں بیکار ہیں، یہ لکھ لیجئے گا آپ بھی. وہ علم جو بے عمل ہو، اللہ ہمیں ایسا نہ بنائے. وہ مال جو خرچ نہ کیا جائے، اور وہ زہد جسے دنیا حاصل کی جائے. بظاہر دنیا سے کٹے کٹے لوگ کہتے ہیں ہائے کتنے نیک ہیں، دنیا حاصل ہو رہی ہے اسے. اور وہ لمبی عمر جس میں سامان آخرت کچھ تیار نہ کیا جائے. اللہ ہمیں ان چاروں کا عادی کر دے. پھر ان کا ایک قول ہے، مجھے دنیا میں تین باتیں پسند ہیں، کون سی ہوں گی؟ بھوکوں کو کھانا کھلانا، ننگوں کو کپڑا پہنانا، قرآن مجید خود پڑھنا، اوروں کو پڑھانا. اللہ ہمیں بھی یہی پسند آ جائے. چار باتوں میں خوبی ہے، مگر حقیقت میں چاروں کی تہہ میں چار باتیں ہیں. نیک لوگوں سے ملنا ایک خوبی ہے، مگر ان کا اتباع کرنا ضروری ہے. یعنی نیک لوگوں کو ملیں تو پھر ان کی باتوں پہ عمل بھی کریں، یہ مراد ہے. تلاوت قرآن مجید ایک خوبی ہے، مگر اس پر عمل کرنا ضروری ہے. صرف قرآن پڑھنا اور عمل نہ کرنا درست نہیں. مریض کی عیادت ایک خوبی ہے، مگر اس کی وصیت کرانا ایک ضروری ہے. کسی کو بیمار دیکھیں تو اسے کہیں کہ وصیت کر دو، کوئی پتہ نہیں ہوتا کہ انسان کب چلا جائے. زیارت قبور ایک خوبی ہے، مگر وہاں کی تیاری کرنا ضروری ہے. اللہ اکبر. آپ دیکھیے کہ یہ ہے نا وہ باتیں، اگر ایک آدھا منٹ ہو گیا، ٹائم پورا ہے، دو ایک منٹ اوپر لے لوں، لکھ لیجئے. کہتے ہیں مجھے چار باتوں میں عبادت الہی کا مزہ آتا ہے. اب یہاں آج عبادت کا موضوع پڑھ کے جا رہے ہیں نا، اس کو انجوائے کیجئے گا. نمبر ایک، فرائض کی ادائیگی میں. یعنی مجھے بہت مزہ آتا ہے جب میں اپنے فرائض پورے کرتا ہوں. ہمیں آتا ہے؟ یہ اپنی چیک لسٹ پہ لکھیے گا. حرام اشیاء سے پرہیز کرنے میں. آج کیا کہتے ہیں، اوف یہ بھی چھوڑ دیں، یہ بھی ایسا ہے، یہ بھی ویسا ہے. یہ چوائس بدل جائے نا، یہ ہے اصل میں عشر مبشر ہونا. پھر امید اجر پر نیک کام کرنے میں، اجر کی امید پہ نیک کام کروں تو مجھے بہت مزہ آتا ہے. اور خوف خدا سے برائیوں سے بچنے میں، اللہ کے خوف سے برائی چھوڑنا. پھر پھر اگلا کال ہے ان کا متقی کی پانچ علامتیں ہیں. نمبر ایک, ایسے شخص کی صحبت میں رہے جس سے دین کی اصلاح ہو. شرمگاہ اور زبان کو قابو میں رکھنا, یعنی ہر وقت ہی بولتے نہیں رہنا. پھر مسرت دنیا کو وبال خیال کرنا, دنیا کی مطلب بہت ہی کھو نہ جانا. شبہات کے خوف سے حلال بھی پرہیز, حلال سے بھی پرہیز کرنا, بس ایک میں ہی ہلاکت میں پڑا ہوں. کہتے ہیں یہ چیزیں بہت بیکار ہیں. کون سی؟ نمبر ایک, وہ عالم جس سے کوئی سوال نہ کرے, یعنی کیا فائدہ ایسے علم کا جو دوسروں کے سوالوں کا جواب نہ دے سکے. وہ عمدہ عقل جس سے کچھ حاصل نہ کیا جائے. بیکار اور مستعمل ہتھیار, یعنی وہ ہتھیار جو بیکار پڑے ہوئے ہیں. ویران مسجد, وہ قرآن جس کی تلاوت نہ کی جائے. وہ مال جو خرچ نہ کیا جائے. وہ گھوڑا جس پر سواری نہ کی جائے. علم زہد جو طالب دنیا کے پیٹ میں ہے. وہ عمر دراز جس میں توشہ آخرت تیار نہ کیا جائے. اور حضرت عثمان کے بارے میں آج کے سیشن کا آخری جملہ, ان کی ایک انگوٹھی تھی, اس کے اوپر کچھ لکھا ہوا تھا, آمنت باللذی خلق فسوا. کہتے ہیں میں اس پر ایمان لایا جس نے پیدا بھی کیا اور ہموار کیا. وہ کیا ہے؟ کہاں قرآن میں ہے یہ بات؟ سورہ انفطار, الذی خلقک فسواک فعدلک. فسوا کیا ہے؟ اسموتھ ہونا, اسکن دیکھے کوئی چاندے نہیں کوئی کانٹے نہیں, اور عدلک برابری ہے. یعنی اپنی انگوٹھی پہ ہر وقت یہ بات نظر میں رکھتے تھے کہ میں اس ذات پر ایمان لاتا ہوں جس نے پیدا کرنے کے بعد ہموار بھی کر دیا. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو ایسا ہی سوچنے والا بنا دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.